نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کا اگلا سیشن شروع کریں گے. ہمارا آج کا سیشن کتاب الصلاۃ ہی کی کنٹینیویشن ہے اور حدیث نمبر 253 اور پیج نمبر 219 ہے. بک کے اعتبار سے اسے شروع کریں گے. چیپٹر نمبر یعنی جو ٹاپک ہے سمجھ لیجئے کہ اس میں وہ چیپٹر نمبر 18 ہے, یعنی باب کے اعتبار سے 18 ٹاپک ہے, لیکن شروع سے جو ترتیب چل رہی ہے اس سے یہ 253 ہے. خوشی ہوتی ہے آپ کو کہ 252 حدیثیں آپ نے پڑھ لی ہے؟ یعنی یہ کتنی خوش قسمتی ہے انسان کی کہ وہ نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے نکلے ہوئے الفاظ کو پڑھ لیتا ہے. تو آج کا جو پہلا چیپٹر ہے وہ کیا ہے؟ السجود علی الثوب فی شدت الحر, سجدے کرنا کپڑے پر گرمی کی شدت کی وجہ سے. عرب ملک گرم ہے, آج بھی آپ کو پتہ ہے. آج تو کئی سہولتیں ہو گئیں لیکن پتھریلی زمین تھی, اور جس طرح آج ماشاءاللہ ہماری مسجدوں میں خوبصورت کارپیٹس اور پیٹڈ اور ایوری تھنگ موجود ہے, پلس گرمی سردی کا انتظام ہے, ایسا نہیں ہوتا تھا. بعض دفعہ راستوں میں پڑھنی پڑتی تھی, بعض دفعہ کہیں بھی, تو گرمی کی شدت اتنی تھی کہ اگر ماتھا تھوڑی دیر کے لیے بھی زمین پر ٹکایا جائے سجدے کی صورت میں تو انسان کو تکلیف کا احساس ہو. تو اگر آج بھی ایسا کہیں ہو دوران سفر یا کہیں جگہ کسی جگہ, تو پھر اس صورت میں کیا کیا جائے گا, یہ ہمیں آج کے اس پہلے ٹاپک سے پتہ چلے گا. روایت دیکھتے ہیں. انا انس بن مالک رضی اللہ عنہ قال, حضرت انس بن مالک رضی اللہ عنہ سے روایت ہے, انہوں نے فرمایا, کن نصلی مع نبی جی صلی اللہ علیہ وسلم, تھے ہم نماز پڑھتے نبی صلی اللہ علیہ وسلم کے ساتھ, فیدو احدنا, پھر ڈال دیتا تھا ہم میں سے کوئی ایک, طرف الثوبی, کپڑے کا کنارہ. طرف کہتے کنارے کو, اسی سے لفظ اطراف ہے نا, اس طرف جانا ہے, اس طرف کنارہ ہی ہوتا ہے. سیدھا جا رہے ہیں تو کوئی آپ کو کچھ نہیں کہے گا, لیکن کہے گا اس طرف مڑنا ہے, تو ادھر آپ دیکھیں ایج ہوگا نا, تو ایج کے معنوں میں طرف, کنارہ. ثوب کپڑے کا, من شدت الحری, گرمی کی شدت سے, فی مکان سجودی, سجدے کی جگہ پہ, یعنی جب ہم نبی صلی اللہ علیہ وسلم کے ساتھ نماز پڑھتے تو کوئی سخت گرمی کی وجہ سے سجدے کی جگہ پر اپنے کپڑے کا کنارہ بچھا دیتا تھا. تو اس سے دو تین باتیں پتہ چلتی ہیں. پہلی بات ہے کہ ایسا جائز ہے, اگر آپ بغیر کسی کپڑے کے بھی زمین پہ پڑھ رہے ہیں نماز, کسی بھی چیز کی ضرورت کے بغیر, لیکن صرف سجدے کی جگہ پہ آپ کو ایسی چیز رکھ لیتے ہیں جس سے آپ کو فیلنگ آتی ہے کہ سجدے کے دوران اگر میرے سانس میں کوئی چیز نہ جائے. سم ٹائم مسجدوں میں کارپیٹس ایسے ہوتے ہیں جس میں سے تھوڑی سی انسان کو گرمی کی فیلنگ آتی ہے, تو اگر کوئی اس طرح کا کر لیتا ہے تو حرج نہیں. دوسری چیز اس سے جو پتہ چلتی ہے کہ جب نماز کے دوران کپڑا انہوں نے اپنے آگے سجدے میں رکھا, جیسے کہ یہاں پتہ چل رہا ہے, اور یہ کون سا کپڑے کا کنارہ ہے آپ سمجھیں؟ جو چادر اوڑھی ہوتی تھی اسی کا کنارہ. تو اب تھوڑی بہت حرکت اور موومنٹ تو ہوتی تھی نا, تو اٹس الاؤڈ. یعنی اس سے جو امام بخاری نے مسئلہ خز کیا ہے وہ یہ ہے کہ جب نماز کے دوران تھوڑا بہت عمل کر لیا جائے, کوئی چیز ہے اس کو سیدھی کی, سم ٹائم آپ جائیں نماز بچھاتے ہیں اس میں رنکلز ہیں, آپ کو فیلنگ آ رہی ہے کہ یعنی بار بار ڈسٹریکشن ہوتی ہے. مجھے تو ایسے لگتا ہے کہ جو چیز ٹیڑھی ہوتی ہے پورا وقت اسی پہ نظر جانے لگ جاتی ہے, رائٹ. کبھی پتہ چلتا ہے کہ جائے نماز کے نیچے کوئی کنکر ہے جو مسلسل چبھ رہا ہے, تو اس طرح کی چیزوں کو ہلکا پھلکا سا ایڈجسٹ کر لینا, اس سے نماز ضائع نہیں ہوتی. ٹھیک ہے. پھر اگلا مسئلہ ہے, الصلاۃ فی النعلی, نماز پڑھنا جوتوں میں. نال نالین جوتوں کو کہتے ہیں, یعنی جوتوں سمیت نماز پڑھنا, اس کے بارے میں کیا حکم ہے؟ وعنہ رضی اللہ عنہ ان سئلا, حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ان سے پوچھا گیا, اکان النبی صلی اللہ علیہ وسلم یصلی, کیا نبی صلی اللہ علیہ وسلم نماز پڑھتے تھے, فی نعلیہ, اپنے جوتوں میں؟ قال نعم, فرمایا ہاں. یعنی کیا نبی صلی اللہ علیہ وسلم جوتوں میں نماز پڑھ لیتے تھے؟ تو فرمایا کہ ہاں. کیا پتہ چلا کہ جوتوں سمیت نماز پڑھنے میں کوئی حرج نہیں ہے, شرط ایک ہی ہے کہ جوتوں میں کوئی نجاست نہ لگی ہو. ایک موقع پہ نبی صلی اللہ علیہ وسلم جب نماز ادا کر رہے تھے تو دوران نماز آپ نے اپنا جوتا اتارنا شروع کر دیا. صحابہ کرام نبی صلی اللہ علیہ وسلم کو اتنا فالو کرتے تھے جیسے بچے بڑوں کو کاپی کرتے ہیں نا, فالو کو چھوڑیے کاپی کرتے تھے. نماز میں باقی صحابہ نے بھی جوتے اپنے اتارنے شروع کر دیے. جب آپ نے سلام پھیرا تو آپ نے کہا کہ میں نے جب جوتا اتارا تو تم نے کیوں اتارا؟ کہا اللہ کے نبی, ہم نے کہا کہ آپ نے اتارا تو حکم بدل گیا, میں تو جوتا پہن کے نماز نہیں پڑھ سکتے. دیکھیے کتنا ان کا جذبہ تھا اس بات کا کہ ہم نے اس حکم کو مان لینا ہے, جو سنیں گے وہ مان لیں گے. تو آپ نے فرمایا کہ ایسا تو نہیں ہے، میرے پاس تو جبرائیل آئے تھے اور انہوں نے مجھے خبر دی تھی اس بات کی کہ آپ کے جوتوں میں گندگی لگی ہوئی ہے، تو میں نے اس لیے اتار دیا تھا۔ ٹھیک ہے، اچھا، اب اس بات کو سننے سے ذہن میں بہت سارے سوال آتے ہیں۔ آج ہمارے کلچر میں جب آپ یہ بات کسی کو باہر بیٹھ کے بتائیں گے تو وہ کہے گا ہیں یہ کیسا دین ہے؟ ذہن میں کیا آتا ہے؟ بڑی خوبصورت مسجد ہے، اچھا سا سلائڈ پہ گرین کلر کا کارپیٹ ڈلا ہوا ہے، اور آپ دھن دھن کرتے گئے اپنے فلیٹ بوٹس اور جاکنگ شوز اور جو بھی آپ عورتوں کے کوئی شوز باہر ہوتے ہو پہن کے سیدھا اندر گئے اور نماز شروع کر دی۔ اور آپ میں سے کیا آپ کوئی ایسا کر لے کیونکہ حدیث پڑھ لی ہے؟ بالکل بھی نہیں کر سکتے۔ کیوں؟ اس لیے کہ وہ اس دور میں کھلی جگہ پہ زمین پہ نمازیں ہوتی تھی، یعنی بذات خود جوتا پہن کے نماز پڑھنے میں کوئی حرج نہیں، یہ فرسٹ تھنگ ہے۔ ایک بچہ ہے باہر فٹ بال کھیلنے جاتا ہے، آپ کہتے ہو بیٹا وہاں سے مغرب کی نماز ہوگی تو پڑھ لینا۔ اب وہ کہتا ہے میں کیسے پڑھوں، میرے جوتے کو چوری کر لے گا، اتنے مہنگے نائک کے جوتے آپ سے کہہ کہہ کے منگوائے ہیں، اور نماز میں اگر جوتوں میں دھیان لگ گیا تو پھر میری نماز فاسد ہوگی اور کون اتارے؟ تو آپ کہتے ہیں اوکے، آپ جوتے پہن کے بھی پڑھ سکتے ہیں۔ ٹھیک ہے، سفر میں آپ جوتے پہن کے پڑھ سکتے ہیں، پاؤں کھلا رکھنے میں گندگی کا احساس ہے، جوتے پہن کے پڑھ سکتے ہیں۔ یہ از موسٹ لائکلی آؤٹ ڈورس کے لیے آتی ہے یہ چیز۔ اس دور میں چونکہ مسجد نبوی بھی اس طرح سے اوپن ہی تھی، یہ چھت تو تھی نہیں، باہر کھلا کھلا سین تھا، اندر چھوٹا سا حجرے تھے، تو لہٰذا اس صورت میں تھا۔ لیکن آج آف کورس آپ اپنے گھروں میں جوتے پہن کے آنے نہیں پسند کرتے، تو مسجدوں میں آپ کیسے جا کے پڑھیں گے؟ ٹھیک ہے، تو لہٰذا وقت دیکھا جائے گا، حالات کے مطابق فیصلے کیے جائیں گے۔ پھر اسی طرح اگر کسی کے جوتے میں کچھ لگی ہو گندگی تو کیا کریں؟ جیسے آج کے دور میں یہاں خاص طور پہ جب ویسٹرن کنٹریز میں رہتے ہیں تو ہمارے ذہنوں میں ایک کوشچن آتا ہے کہ بھائی باہر کتے بھی پھرتے ہیں اور ہو سکتا ہے کسی کی کو گندگی پڑی ہو تو جوتے کے ساتھ کچھ لگے تو کیا کرے؟ اگر کسی کو ایسا شک ہو تو گھاس پہ جائیں، جہاں بھی کوئی ایسی جگہ ہے کہ جہاں آپ رگڑ سکتے ہیں اپنے جوتوں کو رگڑ لیں، جو بھی نجاست گندگی ہوگی وہ ختم ہو جائے گی۔ آپ سے سوال کیا گیا تھا نا کہ دیکھو ہم باہر جاتے ہیں تو ہمارے اوڑھنیوں کو کچھ نہ کچھ مٹی یا خشکی لگ جاتی ہے، تو آپ نے فرمایا کوئی بات نہیں، آگے جاؤ گی تو جھڑ جائے گی۔ تو یہ زندگی کا ایک بڑا خوبصورت اصول بھی ہے، رشتوں میں، بات چیت میں، دلوں میں کچھ نہ کچھ آ ہی جاتی ہے آلودگی، چلتے جائیے وقت کے ساتھ گزر جائے گی۔ جو لوگ اس کو لے کے بیٹھ جاتے ہیں نا وہ ٹھیک نہیں ہوتا۔ جی کوثر، آپ کچھ پوچھ رہے ہیں؟ دیکھیے ان کا سوال یہ ہے کہ کیا جوتوں پہ مسا ہو سکتا ہے، اور دوسری بات یہ ہے کہ اگر مسا کیا ہوا ہے تو
جوتے نماز کے اوپر جوتے نکال سکتے ہیں؟
دیکھیے پہلی بات ہے کہ ساکس جو ہوتی ہیں نا، یہ اگلا ہی مسئلہ آ رہا ہے۔ چلے آپ کا سوال جو ہے وہ اگلی بات کو پڑھ کے پھر جواب دیتی ہوں، ٹھیک ہے، کہ اس کا تعلق اگلے حصے سے۔ اگلا ٹاپک دیکھتے ہیں، صلاۃ فی الخفاف، موزے پہن کر نماز پڑھنا۔ جو ہی جوتے کی بات ہوئی تو موزہ بھی ذہن میں آ گیا، اور یہ جو اوپر نال تھا، نالین، نالئی ہی ہے نا، یہ اصل میں نالین تھا، ہی ہو گیا ضمیر کی وجہ سے۔ آگے اب لفظ دیکھیے گا، خفاف، خفاف کہتے ہیں ایک موزے کو اور خفین کہتے ہیں دوسرے موزوں کو۔ تو الصلاۃ نماز پڑھنا موزے پہن کر، عن جریر بن عبداللہ رضی اللہ عنہ، حضرت جریر بن عبداللہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہ بالا، بے شک انہوں نے پیشاب کیا۔ یہ جو لفظ ہے نا بال، اب آپ دیکھیں اردو میں کیا لگتا ہے، بال، سر کا بال اور اسم لگتا ہے، حالانکہ عربی میں یہ کہ بالا یبول، یبول کا لفظ پیشاب کرنے کو، یعنی پیشاب کیا۔ اب کے سامنے اگر صرف یہ دو لفظ لکھے ہوئے آ جائے نا کسی اسائنمنٹ میں کسی میں کہ بالا، اس کا لفظی ترجمہ کریں تو اس کا کیا معنی ہوگا؟ اس ایک شخص نے پیشاب کیا، یعنی دو لفظوں کا لفظ ہے اور اس کا جواب ایک پورے جملے میں ہوگا، ٹھیک ہے۔ تو مراد یہ کہ انہوں نے پیشاب کیا، ثم توضا، پھر انہوں نے وضو کیا، ومسح علی خفیہ، اور اپنے موزوں پر مسح کیا، ثم قام، پھر کھڑے ہو گئے، فصلی، پھر انہوں نے نماز پڑھی، فسئل، پھر آپ سے سوال کیا گیا، فقال، آپ نے کہا، رأیت النبی صلی اللہ علیہ وسلم، میں نے دیکھا نبی صلی اللہ علیہ وسلم کو، صنع مثل ھذا، کرتے تھے اسی طرح، فکان، پس تھا، یعجبہم، ان کو یہ کام پسند، لین، پس بے شک، جریرن، جریر کا، نہ تھے، من آخری، سب سے آخری، من اسلم، جو کہ اسلام لائے تھے۔ یعنی آخری بات بڑی پیاری ہے، پہلی بات تو واضح ہو گئی کہ جریر بن عبداللہ جو ہے انہوں نے ایک دفعہ ایسا عمل کیا کہ پیشاب کیا پھر وضو کیا، اس سے یہ بھی بات پتہ۔ ابھی آپ کہیں گے اس کی کیا ضرورت تھی کہنے کی؟ نہیں، کوشچن آ جاتا ہے لوگوں کے ذہنوں میں کہ واش روم یوز کرنے کے بعد، ٹوائلٹ یوز کرنے کے بعد کیا ہم دوبارہ یعنی مسح کرنا چاہیں تو کر سکتے، کیونکہ ڈر ہوتا ہے نا کہ ٹوائلٹ میں گئے تو پاؤں پہ کوئی چھینٹے پڑ گئے، اس کے بعد شاور تو نہیں لیا نا، یہ مراد ہے۔ یعنی ٹوائلٹ یوز کرنے کے بعد بھی انسان اگر اس کو یقین ہے کہ اس کے پاؤں پہ کوئی چھینٹے نہیں پڑے तो फिर वो क्या करेगा, वुजू किया, पाँव पर मसा किया। मसा क्यों किया, क्योंकि उससे पहले उन्होंने सॉक्स पहनी हुई थी। कितने लोग वहम करते हैं ना वो सॉक्स के मामले में, हाय फिर ये हो गया होगा, अच्छा फिर किचन में गए थे तो छींटा पड़ गया होगा, या सफाई की थी तो हो गया, कुछ नहीं होता। देखिए हमारा दीन जो है ना, जो हमें वहमी नहीं बनाता, प्रैक्टिकल बनाता है। छोटी छोटी बातों को सोच सोच कर इंसान जो अपनी स्पिरिचुअलिटी उसको ज़ाया ना करें। समटाइम इतनी छोटी छोटी फिकी चीज़ों में हम लोग मगन रहते हैं कि जो अमल की बात होती है ना उसको हम छोड़ देते हैं। तो लिहाजा इन्होंने पाँव पे सॉक्स पहनी हुई थी, वॉशरूम में गए, और उस दौर में कोई इस तरह के क्लीन और टाइडी किस्म के वॉशरूम भी नहीं होते थे। लिहाजा वो पेशाब किया और उसके बाद आके उन्होंने मसा कर लिया, फिर खड़े होकर मौज़ू समेत नमाज पढ़ ली। जब उनसे पूछा कि आपने ऐसा क्यों किया, देखिए सहाबा का कितना खूबसूरत जवाब था, राइत नबी सल्लल्लाहु अलैहि वसल्लम, हाजा मैंने इसलिए किया कि मैंने अल्लाह के नबी को देखा है। आज हम मुसलमानों के लिए एक बहुत खूबसूरत क्राइटेरियन है, कोई काम करें उसकी कोई लॉजिक पूछता है, कोई उसकी दलील पूछता है, क्यों करे, वजह अल्लाह के नबी करते थे। अच्छा भी क्यों ना करें, अल्लाह के नबी नहीं करते थे। मुझे बताइए कि इससे भी बढ़कर किसी के लिए किसी बात पे अमल करने की कोई सनद हो सकती है कि अल्लाह के नबी करते थे? इससे भी कोई बड़ी बात हो सकती है कि ये क्यों ना करो, अल्लाह के नबी नहीं करते? हम इसके बाद अमूमन क्या सवाल पूछते हैं, क्या हर्ज है, क्या फर्क पड़ता है? आज भी आप देखिए कि जब दीन के नाम पे बाज़ औक़ात कुछ ऐसे काम लोग करते हैं मोहब्बत में सही, अजर के हसूल की खातिर, जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया होता, और जब आपने नहीं किया तो सहाबा तो उसका सोचते भी नहीं थे। ये बात में कुछ लोगों ने अपने ओन पे कोई इबादत की, कोई काम किया, तो वही चीज़ वो लेकर करते। तो अब जब आप उनसे कहें कि देखिए अल्लाह के नबी ने तो ये नहीं किया, तो फौरन नेक्स्ट क्वेश्चन क्या लोग करते हैं, फिर क्या हर्ज है? हर्ज ये है कि अल्लाह के नबी ने नहीं किया, और दीन अल्लाह के नबी के जरिए से फैला है। फिर तो मैं और आप जो मर्जी कह दें और उसको दीन के अंदर ऐड कर लें। आप देखिए कि आप रोड पे जाते हैं, गाड़ी खड़ी करते हैं, रेड पे खड़ी करते हैं और ग्रीन पे चला लेते हैं, येलो पे आप अलर्ट दे देते हैं, ये किसके बनाए हुए कानून है? गवर्नमेंट के, है ना? तो आप जाते हैं और ग्रीन लाइट देखकर गाड़ी रोक लेते हैं। आप देखते हैं इधर उधर कोई नहीं है, मैं गाड़ी रोक लूँ, कोई पूछता भी क्यों रोका, तो आप कहते हैं हर्ज ही के, मैंने एहतियात के तहत रोकी है कि शायद फिर भी कोई गाड़ी इधर से उधर ना आ जाए। तो कानून बदल जाएगा ना, गवर्नमेंट कहेगी हर्ज यह है कि इस वक्त तो कोई गाड़ी नहीं आ रही, लेकिन कोई आ तो सकती है ना, और सबसे बड़ी बात है कोई और खड़ा हो जाए वहाँ। आज से मैं तुम्हें कहता हूँ कि रेड लाइट पे खड़े होने की कोई ज़रूरत नहीं, चलते जाओ, गो हेड। तो कोई पूछे भाई क्यों, वो कहेगा मैं कह रहा हूँ, गवर्नमेंट ने नहीं कहा, मैं कह रहा हूँ, क्या हर्ज है? तो यहाँ से बात समझ आती है कि जिस तरह हम दुनिया के मामलों को अपने हाथ में नहीं लेते, इसी तरह दीन के मामले को तो बिल्कुल भी नहीं ले सकते। जिस जिस काम की कोई सनद मिल जाए, दलील मिल जाए, उसको खुशी से कीजिए, और जब ना मिले तो फिर उसको छोड़ दीजिए। लोगों को ये हदीस क्यों पसंद थी? क्योंकि ये हदीस जरीर बिन अब्दुल्ला कह रहे हैं, और जरीर बिन अब्दुल्ला की क्या खूबी थी कि ये आखिर में इस्लाम लाने वालों में थे, यानी सहाबा के दौर का अगर आखिरी दौर देखे तो उसमें ये मुसलमान होते हुए दिखते हैं। तो इससे पता चलता है कि सहाबा कराम एक दूसरे के साथ मोहब्बत भी करते थे। ठीक है, अब आप देखिए कि सूरत मायदा में वजू की बात होती है कि पाँव धोएं। अब पाँव के धोने से मसे का अमल मनसूख नहीं होता। ठीक है, कुछ लोगों ने यह भी शुबा दिया कि जी मसे का हुक्म शुरू में था फिर बाद में मनसूख हो गया, तो ये बात नहीं है। सूरत मायदा बिल्कुल आखिरी दौर की सूरत है। अब जो सवाल आपने किया था उसका जवाब ले लीजिए कि देखिए जो मसाह करना होता है ना, उसके लिए शर्त क्या होती है कि आप सॉक्स पहने हुए, उसने आपके पाँव पूरे और आपके जो एंकल्स हैं, यानी ये बात समझ लें तो जूते का सवाल खुद समझ आएगा। मसा कब किया जाता है? जब आपका पूरा पाँव एंकल्स, एंकल्स क्या होते हैं, टखने, इसके समय ढका हुआ। ठीक है, कल तो बात सॉक्स भी ऐसी आती हैं कि वो टखनों से भी नीचे होती हैं, वो फैंसी सी सॉक्स हैं, उस पर मसा आप नहीं करेंगे। अब अगर आपने कोई जूता ऐसा पहना, मिसाल है कि यहाँ तो आपको इसका तस्वर आमतौर पर नहीं आएगा, लेकिन जैसे स्नो शूज़ होते हैं बाहर, लेकिन मुझे यकीन है कि नॉर्वे में जो स्नो शूज़ पहनते हैं तो उससे पहले नीचे चार चार जुराबे भी पहन चुके होते हैं। कभी आपने किसी को सिर्फ जूते पहनते हुए नहीं देखा होगा ना। तो अगर सॉक्स की तरह आपका जूता भी पूरा कवरिंग है, ठीक है, अब आपने पाँव धोए और आपने वजू किया हुआ था और उस वजू के टूटने से पहले वो जो पहन लिए, ठीक है, और फिर उतारे नहीं और वो ये सारी शरायत पूरी करते हैं, तो वो भी एक किस्म का मोटा सा सॉक्स बन गया। ठीक है, लेकिन फिर शर्त वही है कि फिर उस जूते के साथ आप किसी के मस्जिद के जायनमाज पर नमाज नहीं पढ़ेंगे, आउटसाइड पढ़ेंगे। अब दूसरी सवाल है कि जब उतरेगा तो वजू भी टूटेगा आपका, क्योंकि जब जराब उतर जाती है, मोजा उतर जाता है, तो वजू टूट जाता है। ठीक है, फिर उसके बाद अगला टॉपिक क्या है, युब्दियु दबईही व युजाफी फि सुजूदी, सजदे के दौरान दोनों बाजू कुशादा और पहलू से दूर रखना। युब्दियु बदा मतलब खुलना, जाहिर करना, दब आई ही, दब आई क्या होता है, ये दोनों बाजू, यानी ये जो चीज होती है ना हमारे, इसकी जिसको आप ये कह सकते हैं बगलों के करीब का जो हिस्सा है, इसकी बात है। हदीस पढ़ के फिर थोड़ा सा इसको एक्सप्लेन करूंगी। अन अब्दुल्लाह इब्ने मालिक इब्ने बुखैनहता रजी अल्लाह अनहो, हजरत अब्दुल्लाह बिन मालिक रजी अल्लाह तआला अनहो से रिवायत है, अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम कान इजाज़ल्ला थे जब वो नमाज पढ़ते, फर्रज बैन यदैही, कुशादगी रखते यानी सुराख बनाते, मुराया के थोड़ा ओपन करते अपने दोनों हाथों को, हत्ता यहाँ तक के, जब दुआ नुमाया हो जाती, खुल जाती, क्या बयादु सुफेदी वाइटनेस, इबतही उनकी बगलों की। अब ये जो बात है इसको समझने को देख लीजिए कि जब हम सजदे में जाते हैं तो किस तरह से सजदा करना चाहिए। कुछ लोग पूरा यूं हाथ, जैसे ये जो हदीस है ना वो ये इसके लिए, यानी सजदे में जब आप नीचे जाएं तो आपको अपना ये बाजू इधर नहीं लगाना, यानी कुछ लोग यूं सिमट के पढ़ते हैं। नबी सल्लम कैसे पढ़ते थे, इसको थोड़ा खोलते थे, ये बदई ये वयाद, यानी सहाबा कहते किस तरह करते कि जब हम पीछे से देखते तो आपके बगलों की वाइटनेस जो थी वो नजर आती थी। ठीक है, अब इससे आप देखें तो आज हमारे कल्चर में नमाज पढ़ने के तरीके में जो एक बहुत बुनियादी फर्क बना के पेश किया जाता है कि औरतें नमाज सिमट के पढ़ेंगी, मर्द खोल के पढ़ेंगे, और खास तौर पे सजदों के दौरान औरतें बिल्कुल वो मिमनी सी बन के और झुकी होती हैं। तो आप देखिए, सल्लु कमा राई तुमोनी उसल्ली, हदीस शुरू में हम पढ़ चुके कि नमाज ऐसे पढ़ो जैसे मुझे पढ़ता हुआ देखते हो। औरत और मर्द की नमाज में सतर का फर्क है, सतर का फर्क बहुत ज्यादा है उसके अंदर, लेकिन जो तरीकेकार है वो दोनों के लिए सेम है। और ये चीज़ हम पीछे भी बात कर चुके हैं कि औरत और मर्द इस्लाम का एक हिस्सा है, पूरी शरीयत मर्दों और औरतों के लिए एक जैसी है। अगर मर्द के लिए 5 नमाजें फ़र्ज है तो औरत के लिए भी 5 नमाजें फ़र्ज हैं। अगर मर्द के लिए ज़कात 2.5% है तो औरत के लिए भी 2.5 ही है, ये तो नहीं कहा कि उसको आधी कर दी। इबादत सेम है, उस पर भी हज जितना फ़र्ज है इस पर भी उतना फ़र्ज है। ठीक है, जो रोज़े 30 वो रखेगा तो औरत भी उतनी रखेगी, इल्ला ये कि उसके कोई पीरियड्स के छूट जाएंगे। फर्क कितने औरत और मर्द में, मामलात में, हकूक और मामलात में, कि मर्द जो है वो कमाएगा, टेक केयरर है, कवाम है, औरत घर में बच्चों को संभालेगी, सफाई करेगी, यानी उसकी फिजिकल एबिलिटीज की वजह से अल्लाह सुबहान तआला ने उसको थोड़ा सा फर्क कर दिया। बींग अ मुस्लिम, मर्द एंड औरत सेम है। सूरत नहल की एक आयत में आता है, मतलब मेरे जिम्मे आयत का शुरू नहीं आ रहा, लेकिन उसमें क्या है कि जो कोई अमल करेगा, ईमान लाकर अमल साले करेगा, शर्त है कि वो मोमिन हो, मिन जकरिन अव उनसा, मर्द हो या औरत, फलनुहियन्नहु हयातन तय्यिबा, हम उनको पाकीज़ा ज़िंदगी देंगे। साफ पता चलता है कि औरत और मर्द के इबादत करने और उसके अजर में फ़र्क नहीं है, तो लिहाजा औरतों को भी इसी तरह करना है। ना तो बहुत खोल के एकदम चिड़चिड़ाने वाले स्टाइल में खोल के अपने जिस्म को पेश किया जाए और ना बिल्कुल छुपा जाए। ठीक है, फिर इसके बाद आप देखिए, बात कहते हैं कि बुरा लगता है लाइक दिस, वैसे तो औरत की नमाज का मौजू कहीं ना कहीं और आएगा, लेकिन चूंकि आया तो हमें अपनी इसलाह के लिए ये बातें सुननी है। लोग कहते हैं जी सजदे में औरत जब अपने आप को खोल के सजदा करती है तो बेपर्दगी होती है, पहली चीज एक लोग कहते हैं। फिर दूसरी बात कुछ और भी कहते हैं, तो आप देखिए कि अगर आप तसव्वुर से देखें अपने जहन में कि जब कोई रुकू करता है ना तो उस वक्त हिप्स ज्यादा खुलते हैं। आप बैठे, एक औरत आपके सामने नमाज पढ़ रही है बिलफर्ज, तो अब वो जब रुकू में जाती है तो उसका पूरा हिप्स, उसकी बैक जब वो ओपन होती है सबके सामने, सजदे में तो बैठने की वजह से इतनी नहीं होती। ठीक है, फिर दूसरी बात है कि नमाज के लिए जो हुक्म है वो क्या है कि जितना भी एक औरत तन्हाई में नमाज पढ़े, सबके बीच में बैठ के नमाज शुरू कर दें, ये भी दुरुस्त तरीकाकार नहीं है। तो बहरहाल ये एक अलग इशू है, लेकिन उम्मीद है कि सिर्फ इतनी बात से क्लियर हो गया कि आज से हमने सजदा कैसा करना है, नॉर्मल करना है, ना बिल्कुल सिमटना है ना बहुत खुलना है। बल्कि हदीस में आता है कि आगे हम पढ़ेंगे कहीं कि नबी सल्लल्लाहु अलैहि वसल्लम जब सजदा करते थे तो आप इतना ऊंचे होते थे कि बकरी का बच्चा, न्यू बॉर्न बेबी जो होता है वो उसके नीचे से गुजर सकता था, आप इतने ऊंचे थे। ये जो पेट है ना इसको थाइस के साथ नहीं जोड़ते थे, और इधर से ये बात तुमने अभी पढ़ ली, नॉर्मली सजदा करते थे। और इस तरह से मर्द और औरत के लिए इसमें कोई फर्क नहीं है, और इसको कोई बहुत बड़ी वजह भी नहीं बनानी चाहिए। कोई कर रहा है तो उसकी मर्जी है, करने दें, लेकिन आपको अगर हदीस पर यकीन है, सही बात समझ आ गई है, तो आप इसको मान सकते हैं। फिर अगला क्या, फ़ज़्लु इस्तिक़बाल अल-क़िबलती, नमाज में क़िबला रू खड़े होने की फजीलत। आप जानते हैं कि नमाज में क़िबले की तरफ मुँह करना लाजमी है, कुछ जानते बूझते इनकार की नीयत से क़िबले का तयन ना करे या उसकी बगैर नमाज पढ़ दे तो उसकी नमाज जो है वो कबूल नहीं होगी। ये रिवायत आप सब मेरे साथ दोहरा लीजिए, काफी दिन से दोहराई नहीं है तो वो फीके फीके ना हो जाए है। चलिए पढ़ते हैं। अन अनसिब ने मालिकिन رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم من صلى صلاتنا واستقبل قبلتنا وأكل ذبيحتنا فذلك المسلم الذي له ذمة الله وذمة رسوله فلا تغفر الله في ذمته। इसका तर्जमा क्या है? मन जिसने सल्ला नमाज पढ़ी, यानी मन सल्ला जिसने पढ़ी, सला तना हमारी तरह की नमाज, यानी जो शख्स हमारी तरह की नमाज पढ़े, बस तक वाला किबला तना और उसने मुंह किया हमारे किबले की तरफ, वह अकल ज़बीहतना और उसने खाया हमारा ज़बीहा यानी हलाल मील खाया, इस्लामिक तरीके से ज़िबा किया हुआ गोश्त खाया, फ़ज़ालिकल मुस्लिमु तो बस वो मुस्लिम है। कैसा मुस्लिम है? अल्लज़ी लहू वो जिसके लिए ज़िम्मतुल्लाही अल्लाह का भी जिम्मा है, तो ज़िम्मत रसूली ही और उसके रसूल की भी पनाह है या जिम्मा है, लिहाजा तुम क्या ना करो, फला पस ना तुग़फिरुल्लाह फी ज़िम्मतिही बस तुम इसमें कुछ कमी ना करो, यानी अल्लाह की जो चीज है उसको अपने ऊपर से अलग ना करो। अब हदीस देखिए कितनी खूबसूरत है। पहली बात क्या पता चली कि मुस्लिम्स के कुछ रिचुअल्स होते हैं। अब आप बताइए कि एक शख्स नमाज ना पढ़े, किबले का तायुन ना करे, खाने पीने में ज़बीहा का, हलाल का, हराम का फ़र्क ना रखे, तो क्या फ़ज़ालिकल मुस्लिम की बात उस पर पूरी होती है? फिर तो यही कहा जा सकता है फ़ज़ालिकला मुस्लिम। तो मुसलमान होने का लाजमी नतीजा इंसान के अमल पर पड़ता है और पढ़ना चाहिए, ठीक है। फिर दूसरी बात ये जो कही कि उसका ज़िम्मा अल्लाह और उसके रसूल है, तो ज़िम्मा से क्या मुराद है? तो समझ लीजिए कि जिस दौर में ये बातें की जा रही थी, जिम्मी कहते थे उस शख्स को जो नॉन मुस्लिम हो लेकिन किसी मुसलमान हुकूमत के अंडर रहे, जिसको आज के दौर में आप मिनोरिटीज कह सकते हैं, अकलियतें। जैसे आप देखिए कि पाकिस्तान में अगर मेजॉरिटी मुस्लिम्स की है ना, और पाकिस्तान खुद को एक मुस्लिम मुल्क कहता है, अब वहाँ क्रिश्चियन एंड ज्यूज रहेंगे या हिंदू रहेंगे या बुद्धास रहेंगे, कोई भी नॉन मुस्लिम है, अब होगा क्या कि एंड ऑफ द ईयर मुस्लिम्स के माल में से ज़कात जाएगी। और आज हमारा तो चूंकि निज़ाम ही सब बिगड़ा हुआ है ना, हम आइडियल दौर से तो गुजर नहीं रहे। जब आइडियल टाइम होगा तो ज़कात सारी की सारी बैतुल माल में जाती है। ये औरतें खुद अपनी मर्जी से अपनी मासियों को नहीं दे देती ज़कात, वो हुकूमत को देते हैं और हुकूमत फिर उसको फलाही कामों पर लगाती है, क्योंकि मुस्लिम हुकूमत में टैक्सेस नहीं होते। आज भी आपको हैरत होती है, सऊदी अरब चले जाएँ, UAE में चले जाएँ, नो टैक्स एट ऑल। मर्द तो रश्क से देखते हैं। इस दफ़ा भी ऐसी बात हो रही थी तो उन्होंने ये खाना लिया किसी ने, तो बहुत महंगा लगता है खाना, काफ़ी ज़्यादा महंगाई कर दी गई अब जब से स्पेशली बड़े बड़े होटल्स बने। तो वो एक ब्रदर की बात यही थी, उन्होंने कहा कि इनके पास ना कोई टैक्स की जिम्मेदारी ना कुछ, तो यहाँ तो बहुत सस्ता खाना मिलना चाहिए। और हकीकत है कि बाहर के मुल्कों में आप देखिए कि जितना मर्द कमाते हैं उसमें से पे चेक में से कितना बड़ा लंबा हिस्सा जो टैक्स में चला जाता है, तो मुस्लिम हुकूमत में टैक्स की जगह पर ज़कात है। जब ज़कात से कटा, सवाल पैदा होता है कि जो नॉन मुस्लिम रहे उनकी तो ज़कात ही नहीं है, हाँ? तो फिर उसके लिए एक मिनिमम अमाउंट होती थी जो पर पर्सन नॉन मुस्लिम मुस्लिम हुकूमत को देता है। ये देने का मतलब ये कि मैं आपके मुल्क में एक पुरअमन शहरी बन के रहूँगा और मैं आपको सताऊंगा भी नहीं, और जो मुल्क की फलाह व बहबूद है उसमें मेरी तरफ से ये छोटा सा हिस्सा पड़ा, उस शख्स को ज़िम्मी कहते हैं। अब यहाँ ज़िम्मी का मतलब क्या है कि जिस तरह एक नॉन मुस्लिम किसी मुस्लिम मुल्क में जिम्मी बन के रहता है, तो दैट मीन कि उसका इरादा कोई शर का नहीं, फसाद का नहीं, और फिर हुकूमत पे लाजिम है कि उसकी जान की, माल की, इज्जत की हिफाजत करे। अगर किसी नॉन मुस्लिम के घर में चोरी हो जाती है, हुकूमत डेफिनेटली उसकी कस्टडी करेगी, चेक करेगी क्यों हुआ। तो यहाँ ये मुराद है कि जो ये काम करे तो अल्लाह और उसके रसूल उसकी फिर जिम्मेदारी ले लेते हैं, किस तरह से, यानी कि उसको फिर कोई नुकसान नहीं पहुँचता। फिर इसी तरह यहाँ पता चला कि जानते बूझते किबले की तरफ मुंह किए बगैर नमाज पढ़ने से नमाज नहीं होती, ठीक है। सम टाइम उजर होता है। उजर क्या होता है कि आप जहाज में हैं, आपको पता ही नहीं किबला किधर है, गाड़ी में है तो गाड़ी मुड़ रही है, हाँ, कुछ सफर के दौरान ऐसी चीज होती है। सम टाइम खौफ का एक मंजर होता है, بعض دفعہ دشمن سامنے ہے، قبلہ کسی اور طرف ہے، ڈر جائے کہ اگر قبلے کی طرف مکر کے نماز پڑھی تو دشمن حملہ کر دے گا. اب مجھے اور آپ کو تو یہ باتیں ابھی نہیں سمجھ آ سکتی کہ اچھا دشمن سامنے ہو تو پھر بھی نمازیں پڑھی جاتی ہیں اور وہ بھی جماعت سے پڑھی جاتی ہیں، لیکن سورت نساء میں اللہ نے بڑی ڈیٹیل سے یہ احکامات دے دی ہیں. تو لہٰذا دیر آر سم ایکسیپشنل کیسز، اس کے اندر کچھ نہ کچھ کمی ہے. لہٰذا عام طور پہ جب آپ اپنی جگہ پہ بیٹھے ہیں پوری کوشش کر کے قبلہ ڈھونڈنا چاہیے. بعض لوگ کہیں نئی جگہ جاتے ہیں، اچھا نہیں پتا، چلو بھائی جدھر منہ کر لو اللہ ہی ہے، یہ درست طریقہ نہیں ہے. کوشش کریں، اجتہاد کریں، سورج کی روشنی کدھر سے آ رہی ہے کیا کر کر کہ اس کے بعد پڑھیں گے. اب صحیح پڑھا یا غلط پڑھا، کوشش کے بعد پڑھیں گے تو اجر ہوگا. بعد میں پتہ چلا ٹھیک طرف پڑھا تو حدیث میں آتا ہے کہ دو اجر ملیں گے، کوشش کا بھی اور صحیح طرف پہنچنے کا بھی. اور اگر پتہ چلا نماز پڑھنے کے بعد کہ غلط طرف نماز پڑھ لی تھی تو کوئی بات نہیں، گناہ کی بجائے ایک نیکی پھر بھی ملے گی کہ آپ نے کوشش تو کی. کب نہیں ہوگی یا گناہ کب ہوگا؟ جب بغیر کوشش کے جدھر دل چاہے ادھر منہ کر کے نماز شروع کر دیں. ٹھیک ہے، پھر اس کے بعد اگلا باب ہے قول اللہ تعالیٰ واتخذوا من مقام ابراہیم مصلی، اللہ تعالیٰ کا یہ فرمان کہ مقام ابراہیم کو جائے نماز بنا لو. حضرت ابن عمر سے یہ روایت ہے، عن ابن عمر رضی اللہ عنہما انہ سئل عن رجل طاف بالبیت للعمرۃ، کہتے ہیں کہ ابن عمر سے روایت کیا ہے کہ ایک شخص کے متعلق ان سے سوال کیا گیا جس نے بیت اللہ کا طواف کیا. یعنی آپ دیکھیے طوافہ کا لفظ ہے نا، طواف، اس صرف طوافہ کا ترجمہ اگر آپ کو کوئی پوچھ لے بعد میں اسائنمنٹ میں تو اس ایک شخص نے طواف کیا. یہاں سے آپ عربی زبان کی کمپریہنشن دیکھیے کہ چھوٹے چھوٹے لفظوں میں بڑی بڑی باتیں سمیٹتی جاتی ہیں. بالبیتی، گھر کا مراد بیت اللہ ہے، لیل عمراتا، عمرے میں، ولم اور نہیں، یطف بینل اور نہیں اس نے طواف کیا. اب یہاں دیکھیے لفظ یطف ہی ہے، وہی جو اوپر طواف ہے، لیکن یہاں وہ طواف نہیں مراد جو بیت اللہ کا ہے، بلکہ کون سا طواف؟ بین الصفا والمروہ، تھا صفا اور مروہ کے بیچ کا طواف کیا اس نے. ٹھیک ہے، سعی جس کو بولتے ہیں. یعنی ایک شخص ہے جو بیت اللہ میں گیا عمرے کے لیے، طواف تو کر لیا خانہ کعبہ کا لیکن صفا مروہ کی سعی نہیں کی. کیا وہ شخص آیات امراتہ، کیا وہ آ سکتا ہے اپنی بیوی کے پاس؟ سمجھ آئی بات؟ یعنی کیا احرام کھول سکتا ہے یا احرام کی جو پابندیاں ہیں اس میں جو ایک پابندی کہ شوہر بیوی کا تعلق نہیں ہے، کیا وہ شخص وہ تعلق قائم کر سکتا ہے؟ اب یہ سوال تھا کسی کا، جواب میں انہوں نے کیا کیا؟ فقالا، تو آپ نے فرمایا، کنہوں نے؟ ابن عمر نے، قدیم النبی صلی اللہ علیہ وسلم فطاف بالبیت سبن، کہتے ہیں کہ اللہ کے نبی نے ایک بار مدینہ سے آ کر، یعنی قادیمہ میں نے آئے، تشریف لائے نبی صلی اللہ علیہ وسلم مدینہ سے، پھر فطاف بالبیت سبن، پھر آپ نے بیت اللہ کا سات دفعہ طواف کیا، وصلى خلف مقام رکعتین، پھر مقام، اور مقام سے مراد جہاں مقام ابراہیم ہے، ابراہیم کے کھڑے ہونے کی جگہ، وہاں دو رکعتیں پڑھی، وطافا، اور طواف کیا، بین الصفا والمروہ، صفا اور مروہ کے بیچ میں. یعنی مراد طواف سے یہاں صحیح ہے، وہ بھی تو ایک طواف ہی ہے نا، خانہ کعبہ کا طواف گول ہے، صفا مروہ کا اوول کہہ لیجئے، یا تھوڑا زیادہ ہی لمبا ہو جاتا ہے. اچھا طواف تو لوگ خوشی سے کر لیتے ہیں، لیکن جو صفا مروہ کی صحیح میں بہت تھکتے ہیں، کچھ تو پہلے تھکے ہوتے ہیں لیکن وہ تھوڑی سی مشکل لگتی ہے، لیکن اگر عبادت کو بوجھ بنانے کی بجائے انجوائے کرتے ہوئے کریں، تھوڑا ریلیکس ہو جائیں، آپ فوراً نہ کریں اور اس کے بعد جے کہ ایک چکر کے بعد بیچ میں کھڑے ہو جائیں دعائیں مانگ لیں تو مشکل نہیں لگتا، لیکن وہ پیچھے سے انسان تھکا ہوا جاتا ہے، پھر احرام کھولنا ہے، کرو کرو ختم کرو. اور بہت سارے لوگوں سے میں نے سنا ہے اسپرچولیٹی نہیں رہتی، جو یہاں سوچ کے گئے ہوتے ہیں وہ نہیں رہتی، اس کی وجہ یہ ہے کہ اللہ تعالیٰ یہی دیکھنا چاہتا ہے. اچھے دنوں میں تو ہم نیکیاں کرتے ہیں، جب ہم ریلیکس ہوتے ہیں، بہت ایزی تھا، آپ آج آ کے بیٹھ گئے ادھر پڑھنے کے لیے. اگلے جمعے ہو سکتا ہے آپ کے گھر میں مہمان آئے ہوں، یا آپ کے گھر میں خدا نخواستہ کوئی بچہ بیمار ہو، کچھ ہو، وہ وقت آپ کا بہت مشکل ہوگا نا. اور حج اور عمرہ ہمیں یہی سکھاتا ہے کہ سمے نہ واتانا، یعنی تون و کرہن، جس حال میں بھی عبادت ہوتی ہے کرو. اور بعض دفعہ سمجھ ہی نہیں آ رہی ہوتی کہ یہ کیا عبادت ہم کر رہے ہیں، اس وقت ہمیں پتہ نہیں کہ ثواب بھی ہو رہا کہ نہیں ہو رہا، لیکن ہوگا انشاءاللہ، کیونکہ اللہ تعالیٰ بندے کی ٹریننگ کر رہے ہوتے ہیں کہ تم نے ہر طرح کے حالات میں اللہ تعالیٰ کی بات کو ماننا ہے. ٹھیک ہے، تو لہٰذا جب آپ نے فرمایا کہ اس کے بعد دو رکعت نماز پڑھیں، پھر صفا مروہ کے بیچ میں طواف کیا یا صحیح کی، وَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ اُسْوَةٌ حَسَنَةٌ، اور بے شک ہے تمہارے لیے رسول اللہ کی سیرت میں بہترین نمونہ. کیا پتہ چلا اس میں سوال کا جواب کیا ملا؟ कि नहीं आ सकता एक मर्द, यानी ये जो सवाल था उनका, उन्होंने उसका जवाब दिए बगैर बता दिया कि अल्लाह के नबी तवाफ करते, तवाफ के बाद दो नफिल पढ़ते, आपको भी पता ही ये पढ़ते ही होंगे, जब भी कोई तवाफ करें उसके बाद कोशिश करनी चाहिए कि मकाम इब्राहिम के बिल्कुल पीछे जगह मिले या उसके अराउंड कहीं भी दो नफिल पढ़ें और उसके बाद जमजम पिए, फिर उसके बाद सही करते हैं। तो मुराद ये था कि जब तक सफा मरवा की सही ना कर लें तब तक एहराम भी नहीं खुलेगा और ये हिल्लत जो है जो तो ये भी नहीं खुलेगी। ठीक है, तो अगली रिवायत में कुछ इसी से और मजीद बात है। अन इब्ने अब्बास रदी अल्लाह अन्हुमा काला, हजरत इब्ने अब्बास रजी अल्लाह तआला से रिवायत है, लम्मा दखल नबी सल्लल्लाहु अलैहि वसल्लम, जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम दाखिल हुए, अल बैता बैत में यानी घर में, दा फी नवाही ही कुल्लिहा, तो आपने इसके सब गोशों में दुआ की, यानी कभी कहीं खड़े हुए कभी कहीं खड़े हुए, उसके चारों कोनों में खड़े होकर दुआ की, वलम युसल्ली, और कहीं भी नमाज ना पढ़ी, हत खरज मिनहु, यहाँ तक कि जब उसमें से निकल गए, फलम्मा खरज, फिर जब वहां से निकल गए, रका रक अतैनी, तो अदा की दो रकतें, फी किबलिल काबती, काबा के बिल्कुल सामने, वकाला, फिर कहा, हाजिहिल किबलतु, ये है किबला। क्या पता चला, लग रहा है बात से कि जब आपने मक्का फतह किया था तब की ये बात है, तो आपने जाके दुआ भी की, नमाज अंदर कोई नहीं पढ़ी, ये भी एक बहुत ही तकलीफ दायक अमल होता है, बाज़ लोग मोहब्बत में ना समझी में खाना काबा के तवाफ के एरिए में नफिल शुरू कर देते हैं, इंतहाई नामुनासिब बात है, और तवाफ मुश्किल ही तब होता है जब लोग बीच में नमाज पढ़ते हैं, और ऐसा मोमन कब होता है जब अजान हो जाती है और अगली नमाज की सफ़े बंदी शुरू हो जाती है, या बाज लोग सुन्नतें वहां अदा करने लगते हैं तो धक्के पड़ते हैं और बहुत ही मुश्किल होती है। अल्हम्दुलिल्लाह काफ़ी अच्छे तरीके से वहाँ की जो मैनेजमेंट है वो कंट्रोल तो करती है क्राउड को, लेकिन फिर भी निस्बतन मुश्किल हो जाता है। तो इस सदी से हमें क्या पता चला कि मुकाम इब्राहिम के पीछे खड़े होना ये किबला है। खाना काबा तो चारों तरफ है, अब जब हरम में होते हैं तो हम चारों तरफ ही मुँह करके नमाज पढ़ते हैं ना, लेकिन आप हरम से बाहर आए, चार दीवारी से बाहर, आप अपने होटल में, तो क्यों आपके कमरे में उन्होंने साइन बनाए होते हैं, कभी इधर का साइन है कभी इधर का, जो ही हरम की हद से बाहर आए यानी जहां आपको काबा नहीं दिख रहा, फिर आपको उसके लिए ढूंढना पड़ेगा और कोशिश करनी पड़ेगी, और अल्लाह के नबी ने ऐसा ही किया। फिर उसके बाद ये बात है कि अल्लाह के नबी ने बैतुल्लाह के अंदर नमाज पढ़ी थी कि नहीं पढ़ी, पढ़ी थी, ये भी एक एजाज की बात है जिसको अल्लाह ताला दे दे, लेकिन बैतुल्लाह के अंदर भी नमाज पढ़ी जाएगी। अब सवाल पैदा होता है बैतुल्लाह के अंदर गए तो किस तरफ मुंह करके नमाज पढ़ेंगे, ना हमें किसी ने जाने देना है ना हमें शायद इसका कभी मौका मिलना है, जब जाएंगे तो पता कर लेंगे, ठीक है, लेकिन वो बिल्कुल काबा के अंदर की बात है ना, मोहब्बत लोग करते हैं लेकिन काबा के अंदर पढ़ना है तो आप देखिए कि उसका तरीका आपको भी पता है कि हतीम में जाते हैं तो आप किस तरफ मुंह करके नमाज पढ़ते हैं, इस तरफ मुंह करके पढ़ते हैं ना, काबा की दीवार की तरफ, तो बैक की तरफ तो नहीं करते, तो उसी से दलील ले लीजिए। हतीम का जो हिस्सा है वो असल में बैतुल्लाह का हिस्सा है, सबको अंदाजा तो है ही इस बात का, तो जिस सूरत में जिस सिमत में हतीम में हम पढ़ते हैं तो खाना काबा के अंदर पढ़ेंगे तो उसकी जो चारों दीवारें हैं ना उसकी तरफ मुकर के पढ़ेंगे, अंडरस्टैंड करें, जैसे एक रेक्टेंगुलर आप ले लीजिए मसलन, जैसे ये आप देखिए ये टिश्यू बॉक्स है, अगर आप इसको खाना काबा समझे, आप इसके अंदर चले गए, अब आप कैसे पढ़ेंगे, आप इधर पढ़ें तो इस तरफ मुँह करेंगे इधर, यानी इसकी दीवारों के चारों तरफ ही है ना, तो बहरहाल ये खाना काबा को किबला बनाने की तरफ ये सारी बातें हैं। फिर किबले के बारे में एक और रिवायत, इंशाल्लाह ये इस सेशन की आखिरी रिवायत होगी, और इसमें क्या है, अत्तवज्जुहु नहु क़िबलती हैसु काना, आदमी जहाँ कहीं हो नमाज के लिए किबले की तरफ रुख कर ले, यानी अल्लाह ताला ने ये बात कुरान पाक में कई मकामात पे कही है, खासतौर पर सूरह बकरा में जहाँ भी इसका जिक्र हुआ किबले की तब्दीली का, तो क्या कहा आइए इसको देखते हैं। अनिल बरा रज़ी अल्लाहु अन्हु, हज़रत बरा बिन आज़िब रज़ी अल्लाहु अन्हु से रिवायत है, कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सल्ला नहव बैतुल मुक़द्दस, थे नबी सल्लल्लाहु अलैहि वसल्लम नमाज अदा करते बैतुल मक़द्दस की तरफ, सित्तत अशरा शहरन औ सब्अत अशरा शहरन, 16 महीने या 17 महीने, सित्ता कहते हैं 6 को, अशरा कहते हैं 10 को, 6 और 10 क्या हो गया 16, 16, और फिर सब 7 और अशरा 10, यानी 7 और 10 यानी 17 महीने नमाज पढ़ी, तकद्दमा व बैनहुमा मुखालफतु फिल लफ्ज़ी, दोनों के अल्फाज में कुछ फ़र्क है, यानी यह हदीस पीछे ऊपर गुजर चुकी है और अल्फाज का थोड़ा सा फ़र्क है, کیا پتہ چلا کہ جب نبی صلی اللہ علیہ وسلم مکہ سے ہجرت کر کے مدینہ چلے گئے تو آلموسٹ 16 to 17 منتھ تک نبی صلی اللہ علیہ وسلم نے بیت المقدس کی طرف منہ کر کے نماز پڑھی. اور مکہ میں تو اس کی ضرورت نہیں تھی, لیکن مدینہ میں جا کر اللہ نے یہود کو مانوس کرنے کے لیے اور ان کو بتانے کے لیے کہ یہ شخص کوئی تمہارے خلاف نہیں ہے, اور اسی طرح سے کچھ اور حکمتیں تھیں جو ہم ان آیتوں کی تفسیر میں کرتے ہوتے ہیں, تو پتہ کیا چلا کہ کچھ عرصہ تقریباً 16 to 17 منتھ ایسے آئے ہیں ہسٹری میں کہ قبلہ خانہ کعبہ کی جگہ پہ بیت المقدس تھا. ٹھیک ہے, پھر اس کے بعد دیکھیں, جابر رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم یصلی علی راحلتہ حیث توجہت بہ, کہتے ہیں کہ رسول اللہ اپنی سواری پر نفل پڑھتے تھے اور جب جدھر وہ سواری جاتی آپ کو لے جاتی, لیکن فاذا اراد فریدتن, اب یہ بڑا اہم مسئلہ ہے, جب آپ فرض نماز کا ارادہ فرماتے نزلا تو اترتے, فاستقبل القبلتا تو استقبال کرتے قبلہ کا, یعنی نفل نماز تو آپ سواری پہ پڑھتے لیکن جب فرض نماز پڑھنی ہوتی تو سواری کو روکتے, نیچے اترتے اور قبلے کی طرف منہ کر کے نماز ادا کرتے تھے. ٹھیک ہے, تو اس سے کیا پتہ چلتا ہے, بہت کلیئر مسئلہ آ گیا نا. کچھ لوگ اس کو سمجھتے نہیں ہیں, بعض کہتے ہیں کہ اچھا کیا فرق پڑتا ہے اب کدھر کریں, تو یہاں سمجھ لیجئے کہ نماز کے لیے قبلہ لازم ہے. دوسری بات ہے قبلے کا معلوم ہو اور اس کا اہتمام نہ کرنا, اس سے نماز نہیں ہوگی. تیسری بات یہ ہے کہ نفل نماز میں انسان جدھر بھی سواری کا منہ ہو ادھر منہ کر کے نماز پڑھ سکتا ہے, جیسا کہ اوپر کی حدیث میں آ گیا. ٹھیک ہے, ایک اور روایت میں یہاں تک آتا ہے کہ اونٹنی پہ بھی جب آپ نفل نماز شروع کرتے تھے تو شروع میں اونٹنی کا رخ قبلے کی طرف کرتے, پھر اس کے بعد وہ جدھر منہ کرتی ادھر کر لیتے, یہ بھی چیز ہے. لیکن چلیے آپ کو جہاز میں بیٹھے نہیں پتا, حالانکہ آپ تو ساری ڈائریکشنز پتہ چلی جاتی ہیں یا آپ کی گاڑی ہے, تو نفل میں آپ کر سکتے ہیں نیت, لیکن فرض نمازوں میں ایسا نہیں ہو سکتا. سمجھ آ گئی بات؟ تو جب بھی کبھی کہیں جائیں نماز ہم صاحب کے لیے ایک اہم چیز ہے اور اس نماز کو ہمیں پرائیورٹائز کرنا چاہیے. بہت سارے ذہنوں میں سوال ہوتے ہیں, سب کا ذہن میں خیال رکھتے ہوئے جواب دے دیتی ہوں کہ جب گھر سے ہی نکلیں تبھی دیکھ کے نکلیں کہ کیا واقعی اس وقت آپ کو کسی نماز کے مس ہونے کا خطرہ تو نہیں ہے. ہمارے اسکیجولس ہونے ہی نمازوں کے ساتھ چاہیے. اگر آپ کہیں جا رہے ہیں اور 15 منٹ بعد نماز کا وقت ہو گیا, آپ کہتے ہیں گاڑی میں پڑھ لوں گی, تو آپ 15 منٹ رک جاتے, ٹھیک ہے, یا پھر آدھا گھنٹہ پہلے نکلتے تاکہ آپ اپنی منزل پہ پہنچ جاتے. کیونکہ دیکھیے جس کام کو بھی ہم اہمیت دیتے ہیں اللہ تعالیٰ ہمارے لیے وہ کام آسان کر دیتا ہے. ٹھیک ہے, تو بغیر وجہ کیسا نہیں کرنا, ایسی ایکسیپشن ہے, مجبوری آ گئی, آپ کو لگتا ہے کہ اسٹک ہو گئے ہیں پھنس جائیں گے, اب کیا کریں. مثال ہے آپ جہاز میں ہیں, عام طور پہ تو الحمدللہ موقع مل جاتا ہے جگہ کا اور اسی طرح سے کہ بھائی لوگ اجازت دے دیتے ہیں, اور اس کے لیے بھی تھوڑا سا انتظار کرنا چاہیے, جب وہ ریفریشمنٹ ختم کر لیں سب اپنی جگہ بیٹھ گئے نمازی بھی, تو اس وقت آپ جائیں واش روم یوز کریں, اور پیچھے جگہ ہوتی ہے جہاں بھی وہ سسٹرز بیٹھتی ہیں, آپ ریکویسٹ کریں آئی وانٹ ٹو پرے, کبھی نہیں روکتے. اور میں نے دیکھا نان مسلم فلائٹس والے تو بالکل بھی نہیں روکتے, وہ اتنی رسپیکٹ کرتے ہیں. اب وہاں ایمرجنسی ڈور ہے کہیں بھی ہے, چادر بچھا دیں گی کچھ بھی, اور انہیں کہ اٹ ول ٹیک اونلی فیو منٹس, تو وہ کچھ نہیں کہتے. جو لانگ فلائٹس ہوتی ہیں تو اس میں تو وہ ویسے بھی پیسنجرز کو کہتے ہیں کہ آپ اسٹریچ آؤٹ کریں نا, کھڑے ہوں بیٹھے, منع نہیں کرتے. لیکن اب آپ نے دیکھا کہ فلائٹ فل ہے, پوری پیکڈ, اور جہاز چھوٹا ہے اور جگہ ہی نہیں ہے, اب کیا کریں آپ؟ اب آپ کو لگتا ہے کہ مغرب کی نماز ہے اور فلائٹ اترنے میں گھنٹہ یاد ہے اور جاؤں گی تو وہاں عشاء ہوگی. بالکل اس دفعہ ایسا ہوا تھا ہمارے ساتھ, فلی پیک فلائٹ تھی اور جہاز بھی یعنی اتنا تھا بڑا, تو جب نماز پڑھنے کے لیے دیکھا کہ موقع نہیں, پوچھا تو ان سے نہیں مل سکا, اب کیا کریں؟ اب دو چوائس ہیں, کہ آپ صبر کر لیں اور جا کے نیچے پڑھیں. پھر اس میں خیال کیا آتا ہے کہ اللہ نہ کرے جہاز کو کچھ ہو گیا تو نماز کا وقت تو آ گیا نا. پھر میں نے کیا سوچا کہ میں اللہ تعالیٰ فرض اس نیت سے بیٹھ کے پڑھوں کہ میں اسٹک ہوں اس وقت, اور اتنی جگہ بھی نہیں ہوتی کہ آپ اپنی سیٹ پہ کھڑے ہو سکیں بہرحال, اور یہ سوچا کہ ابھی پڑھ لیتی ہوں اس سوچ میں کہ اگر تو مجھے کچھ ہو گیا تو گئی فرض تو سمجھ لینا, لیکن اگر میں جب نیچے اتر جاؤں گی خیر سے عافیت سے تو ایئرپورٹ پہ میں عشاء کے ساتھ پہلے مغرب بھی پڑھ لوں گی. تو الحمدللہ دونوں چیزیں ہو گئیں, آپ وہاں بھی پڑھ لیں آپ ویسے بھی کر لیں, تو یعنی نماز پڑھ بھی چکے ہونا تو دوبارہ بعد میں اس کو دہرا لیں. یہ ہر ایک کو یعنی اللہ تعالیٰ خود بخود پھر سمجھ دے دیتا, لیکن ان ایشوز پہ بہت زیادہ بحثیں نہیں کرنی چاہیے. ٹھیک ہے, اب یہاں جو باتیں سنی ہیں آپ لوگوں کا حق ہے, کوئی سوال ہے کوئی بات پوچھنا چاہیں تو موسٹ ویلکم. کلیئر ہیں ایشوز, مسائل سمجھ آ رہے ہیں, ماشاء اللہ مفتی بنتے جا رہے ہیں. लोगों की नमाजों को अब चेक करना शुरू कर दिया ना आते जाते जी आप। सेम चीज है, देखिए फर्ज एक चीज है, सुन्नत और नफिल दोनों एक ही चीज है। ठीक है, हमारे कल्चर में बहुत सारे लोग सुन्नत और नफिल के बारे में बहुत कंफ्यूज होते हैं। ठीक है, तो अल्लाह ताला ने जो फर्ज कर दिए वो फर्ज है। अल्लाह के नबी जो नफिल पढ़ते थे हमेशा उनको सुन्नत कहेंगे, और कुछ नफिल ऐसे हैं कि आप बस ये है कि आप पढ़े ना पढ़े मतलब उसके लिए कोई बहुत नहीं, उसको हम लोग अपने कल्चर में नफिल कहते हैं। ठीक है, तो आप कह सकते हैं कि नफलों की दो किस्में हैं, एक वो है वो नफिल जो अल्लाह के नबी हमेशा पढ़ते थे और रिकमेंड करते थे और आज हमें भी पढ़ने चाहिए, लेकिन उनका पढ़ना या ना पढ़ना उस तरह नहीं है जैसे कि फर्जों का, वक्त पे पढ़ना जरूर पढ़ना, छूट गया तो गुनाह होना कजा होना ऐसा नहीं है, पढ़ना चाहिए, तो वो है सुन्नत है। तीसरी सूरत यह है कि आप जो नफिल अलग से हमारे यहाँ आप देखिए कि ईशा की नमाज हमारे यहाँ 17 रकत किस तरह मशहूर है, नफिल साथ मिले हुए है ना, जोहर की नमाज 12 रकत कैसे है, आखिर के 2 नफिल साथ है। तो बस लोग सिर्फ इसलिए जोहर की नमाज अभी नहीं पढ़ेंगे, कहीं जाते जाते 12 रकते पढ़नी है आधा घंटा लगेगा तो मैं पढ़ता ही नहीं, तो उसका आसान सा हल क्या है कि जो अल्लाह ने फर्ज किए हैं 4 रकत वो पढ़ लो और बाकी जो तुम्हारे रह गए हैं वो तुम किसी भी मुनासिब तरीके से बाद में पढ़ लो। ठीक है, तो उम्मीद है कि बात समझ आ गई होगी जी। और कुछ जी आप?
एक बात मैंने पूछनी थी, मैंने एक जगह पढ़ा था कि कयामत वाले दिन अल्लाह ताला फरिश्तों से कहेंगे कि इस बंदे के जो नवाफिल हैं वो इकट्ठे करके इधर लाए जाएं कि उसकी जिंदगी में जो नमाजें छूट गई होंगी उसको उनसे पूरा किया जा सकता है, क्या ये बात है?
जी बहुत अच्छा सवाल है आपका। देखिए कि नमाजें जो हमारी पिछली ज़िंदगी की छुट्टी होती हैं, और मैं ये बात कह रही हूँ तो मुझे साथ ही बेबसी का एहसास हो रहा है कि पिछली ज़िंदगी में उन्हीं की नमाजें छुटती हैं जिनकी माएँ गाफिल थीं, उन्होंने उनको बचपन से आदत नहीं डाली। आज भी एक मुसलमान माँ और ख़ासतौर पर सऊदी अरब में जाएँ या UAE में जाएँ, एक चीज़ तो आप मानेंगे कि नमाज के वक्त में कोई पीछे नहीं रहता। ठीक है, 98% लोग नमाज पढ़ते हैं, आप 10 बातें उनके बारे में अगर आके बातें करते हैं ये है वो है, कुछ भी, लेकिन ये उनकी खूबी है कि वो नमाज नहीं छोड़ते। ठीक है, तो ये तो सवाल ही नहीं पैदा होगा। अब सवाल पैदा है हम जैसे लोग जिनको फर्ज और सुन्नतों का ही फर्क नहीं ज्यादा बताया गया, डिसेंड अब बहुत छोड़ी थी, अब अल्लाह ताला ने आपको तौफीक दे दी, आप समझ आ गई, अब आप पूरी नमाजें पढ़ती हैं, अब जो पिछली जिंदगी की छुट्टी हुई नमाजें हैं जिसका आपको पता नहीं है कभी पढ़ी थी कभी नहीं पढ़ी, तो उसकी कमी इंशाल्लाह अल्लाह अपनी रहमत से हमारी सुन्नतें और हमारे नफलों से अदा करेगा। रहेगी बात अब आज जोहर की नमाज का वक्त है तो आप जोहर की नमाज पढ़ेंगे, असर है तो असर पढ़ेंगे, आप अगर बिल फर्ज कोई ऐसी जगह स्टक है या सोता रह गया उठा पता चलो हो मगरिब का जाने लगी थी हो गई फौरन पढ़ेंगे, यानी जिन नमाजों का आपको पता है कि आज की ये छुट्टी है वो आप फौरन अदा करेंगे, उसको अगले दिन पे नहीं डालेंगे कि आज की जोहर कल की जोहर से, ये भी एक हमारे कल्चर का एक बहुत ही मिथ है जी, आज की फजर छुट गई कल फजर पे पढ़ेंगे, अगले दिन तो और ही नहीं आंख खुलनी क्योंकि एक ही जगह अब 2 पढ़नी पड़ेंगी है, फिर लोग कहते हैं हम पढ़ते ही नहीं है। ठीक है, तो ऐसा नहीं है, अल्लाह के नबी ने फरमाया जब कोई सोता रह जाए या भूल जाए जो ही उसको याद आए जब वो जागे फौरन उठते ही वो पूरी नमाज पढ़ेंगे आप। ठीक है, तो अल्लाह से दुआ करनी चाहिए कि जो हमारी पिछली कमी बेशी उसको माफ कर दे और आइंदा हमें अपना हिसाब बराबर रखने की तौफीक दे। जी बिल्कुल, नबी सल्लम के दौर में ऐसा हुआ कि जमात हुई सबने नमाज पढ़ी, जब नमाज पढ़ के फारिग हुए एक शख्स वहां से उठे तो साथ जाके फिर नमाज पढ़ने लग गए, जब वो नमाज पढ़ के उठे तो अल्लाह के नबी ने कहा कि क्या तुमने नमाज दोबारा पढ़ी, इससे पता चलता है आपको गैब नहीं पता था, तो उन्होंने कहा नहीं अल्लाह के नबी मैंने नमाज दोबारा नहीं पढ़ी, असल में आज मेरी सुन्नतें रह गई थी तो मैंने मस्जिद में आकर सबके साथ जमात से पढ़ी, अब मैंने वो सुन्नतें अदा की हैं, तो इस पर आप खामोश थे कुछ नहीं कहा, तो ये हदीस तकरीरी हदीस में आ गई कि अल्लाह के नबी के सामने जब कोई काम करो और वो कुछ ना कहें तो ये भी इस बात की बात है कि इट्स अलाउड। ठीक है, तो ऐसे ही होगा, फिर उसमें 2 तरीके होंगे, फर्ज पढ़ लें फिर चेक करें कि अभी सनराइज में बिल्कुल ही 1-2 मिनट है, अगर कुछ वेट कर लें, जो ही सनराइज हो जाए फिर आप सुन्नतें अदा कर लें। ठीक है, ठीक है, अल्लाह हमें तौफीक दे, यहाँ पर थोड़ा रुकेंगे। सुभानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तगफिरुका व अतूबु इलैक, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।